جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہے، ہم کو رب سے ملا ہے.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. مدنی چن کے ناظرین، پروگرام دار الہتا اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں. اللہ رب العالمین ہم سب کے علم میں برکتیں عطا فرمائے، علم نافع کی دولت سے ہمیں مالا مال فرمائے. ابتدان درود پاک کی فضیلت پیارے نبی صلی اللہ علیہ و آلہ وسلم کی ذات اقدس پر درود و سلام پیش کرنے کی بے شمار فضائل و برکات، بالخصوص آیت درود پاک جس میں دروشی پڑھنے کا حکم ہے، ان اللہ و ملائکتہ یصلون علی النبی، بے شک اللہ اور اس کے فرشتے درود بھیجتے ہیں غیب بتانے والے نبی پر. یا ایہا الذین آمنوا صلوا علیہ وسلموا تسلیما، اے ایمان والو تم بھی ان پر درود اور خوب خوب سلام پیش کرو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیک یا رسول اللہ. آج کے ہمارے مجیب مہمان مفتی جمیل صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں.
جزاکم اللہ خیر.
کیسے ہیں آپ کے مزاج گرامی کیسے ہیں؟ ماشاءاللہ
الحمدللہ علی کل حال، اللہ کا کرم.
زکوٰۃ کے حوالے سے مختلف طرح کے سوالات لوگ پوچھتے ہیں. ایک تو وہ ہوا کہ جس کے پاس کیش ہے، کیش کی زکوٰۃ ادا کرنا اور حساب کتاب کرنا آسان ہوتا ہے. دو طرح کے لوگ کافی کنفیوز رہتے ہیں، مال تجارت والے، دوسرے یہ کہ جن کے گھروں میں زیورات ہیں. اب وہ کہتے ہیں کہ اگر یہ زیور اٹھا کر ہم مارکیٹ لے کے جاتے ہیں، آج میں بیچنا چاہتا ہوں، تو وہی کچھ جو میں نے 1 لاکھ روپے میں خریدا ہے وہ 80 میں جائے گا. اب اس میں کچھ موتی بھی ہیں، کچھ اور چیزیں بھی ہیں، ظاہر سنار تو سب چیزیں ہیں، اس کو کر کے وہ صرف اسی کے پیسے دے گا، تو اس کی قیمت کیسے لگائیں؟ اسی طرح مال تجارت والا بھی وہ تھوڑا سا کنفیوز ہوتا ہے کہ میں نے اتنے میں خریدی، بیچنی وہ گاہک کے اوپر رہے گا کتنے کی بکے گی، مجھے کیا لگانا ہے، تو یہ اپنے اماؤنٹ کو کس طرح شمار کریں گے؟
زکوٰۃ کی ادائیگی کے لیے جو بھی اموال زکوٰۃ ہوتے ہیں، تو اس کے اندر اس چیز کا خیال رکھنا یہ ضروری ہوتا ہے کہ جب سال پورا ہو جائے تو سال پورا ہونے کے وقت اس چیز کی جس کی آپ زکوٰۃ نکال رہے ہیں اور اس کی قیمت کتنی ہے، تو اس کا خیال رکھنا ضروری ہوتا ہے.
ٹھیک ہے.
اب یہ ہے کہ ایک ہوتی ہے قیمت اور ایک ہے جو باہم خرید و فروخت کرنے والوں میں بارگیننگ کے بعد جو بھی ایک ریٹ طے ہو جاتا ہے،
طے ہو جاتا ہے،
اس کو فقہی اصطلاح میں کہتے ہیں سمن.
سمن
تو اس کا اعتبار نہیں ہے کہ آپ نے کتنے میں خریدا ہے،
ٹھیک،
کتنے میں بیچا ہے. زکوٰۃ کی ادائیگی کے لیے اس اموال زکوٰۃ کی قیمت کا لحاظ رکھا جاتا ہے. اگر ہم روپے پیسے کے ذریعے سے یا کسی اور مال کے ذریعے سے زکوٰۃ نکالیں گے، تو جس مال کی ہم زکوٰۃ نکال رہے ہیں اس کی پھر قیمت کو دیکھا جائے گا. قیمت ہوتا ہے بازاری ریٹ، مارکیٹ ریٹ جو بھی ہوگا،
یعنی مارکیٹ ویلیو،
مارکیٹ ویلیو جو بھی چل رہی ہے. اب اس کے اندر دو صورتیں ہو جاتی ہیں. ایک تو ہے دکاندار حضرات، سنار حضرات، وہ کسی زیور کو فروخت کر رہے ہوتے ہیں. وہ جب وہ زیور فروخت کر رہے ہوتے ہیں، مثال کے طور پہ 1 تولے سونے کا اگر وہ زیور فروخت کرتے ہیں، تو اس کا مارکیٹ ریٹ کچھ اور ہوگا، اور جب یہ لوگوں سے پرچیز کرتے ہیں تو اس کا مارکیٹ ریٹ کچھ اور ہوتا ہے. جیسے کہ آپ نے ایک مثال سے سمجھایا، سوال میں ایک مثال دی کہ اگر ہم سنار کی حیثیت سے دیکھیں تو وہ 1 لاکھ روپے کا سونا بیچتے ہیں، وہی زیور. اور اگر کوئی کسٹمر وہ زیور بیچنا چاہتا ہے سناروں کے پاس آ کے ضرورت کے تحت، تو اس کو وہ پرائس نہیں ملیں گے جو سنار بیچتے وقت اس کے ریٹ لگاتے ہیں. اب یہ 80,000 میں اگر بالفرض کوئی کسٹمر بیچنا چاہے اپنا زیور، تو وہ اگر 80,000 میں سنار خریدتے ہیں، اور جب سنار وہی زیور بیچنا چاہتے ہیں تو 1 لاکھ کا بیچتے ہیں.
جی جی.
تو سنار حضرات کو دیکھنا ہوگا کہ ان کے ہاں اتنی مقدار، اتنے تولے، اتنے ماشے، اتنے گرام سونے کا زیور بنا بنایا کتنے میں وہ فروخت کرتے ہیں، مارکیٹ ریٹ اس کا کیا چل رہا ہے. تو سنار حضرات اس کا اعتبار کریں گے، جتنے میں انہوں نے خریدا ہے اس کا اعتبار نہیں کریں گے. اسی طریقے سے جو کسٹمرز ہیں، عوام ہیں جو سناروں سے زیورات خریدتے ہیں، تو انہوں نے جب سنار سے زیور خریدا تو ان کو مہنگا پڑا، اور جب ایک ہفتے بعد ہی اگر یہ اسی سنار کے پاس جائیں گے یا کسی اور سنار کے پاس جائیں گے اور یہ زیور بیچنا چاہیں گے تو وہ اس کے اندر گھاٹی اور جو بھی موتی نگ وغیرہ لگے ان سب کو بالکل زیرو سمجھے گا،
زیرو سمجھ،
وہ خالص جو اس میں لگا ہوا یعنی سونا ہے وہ جتنے بھی کیرٹ کا ہے، 22 کیرٹ کا ہے، 20 کیرٹ کا ہے، وہ اس کا حساب سے لگائے گا، گھاٹی وغیرہ موتی کا وزن مائنس کر دے گا،
صحیح ہے.
تو اب جو کسٹمر ہے بیچنا چاہ رہے ہیں وہ اگر اس سنار کو کیا دسیوں سناروں کے پاس جا کے ایک ریٹ لگائے گا تو 19-20 کوئی نہ کوئی فرق آئے گا. تو اس سے اندازہ لگائیں گے کہ مارکیٹ ریٹ بیچنے کی صورت میں کیا بن رہا ہے اور اس کسٹمر کو کتنی ویلیو حاصل ہوگی،
ٹھیک ہے.
تو یہ اپنے قیمت فروخت کا اعتبار کرے گا، ٹھیک ہے، قیمت خرید نہیں، کہ 1 لاکھ کا خریدا اور بمشکل 85,000 میں وہ بک رہا ہے، مارکیٹ ریٹ بیچنے کے حوالے سے 85,000 ہی بن رہے ہیں، تو اس کو 1 لاکھ کی زکات کا پابند نہیں کیا جائے گا، اس کو کہا جائے گا کہ آپ کے اس زیور کے ریٹ 85,000 روپے بن رہے ہیں، تو اس کو حساب میں آپ نے شمار کرنا ہے. تو یہ ایک مثال دی ہے سمجھانے کے لیے 1 تولہ سونے کی، ورنہ 1 تولہ سونا یہ زکات کے نصاب میں شامل نہیں ہے، سونے کا جو نصاب ہے وہ 7.5 تولہ سونا ہے. تو یہ ایک سمجھانے کے لیے آپ کو مثال دی گئی ہے 1 تولے سونے کی. تو اس طرح دیکھ لیا جائے جو قیمت فروخت ہے، آسان فارمولا ہم یہ لے سکتے ہیں کہ جو مال آپ نے خریدا اب آپ اس کو بیچیں گے،
صحیح،
تو جو اس کی قیمت فروخت بنے گی مارکیٹ ریٹ کے مطابق تو اس کے مطابق کسٹمر بھی اسی کو فالو کرے قیمت فروخت کو،
صحیح.
اسی طرح جو سنار ہے تو اس نے جس ریٹ میں کسٹمر سے خرید لیا اب یہ 10-15,000 روپے مہنگا کر کے بیچیں گے، تو اب جو مارکیٹ ریٹ ان کے ہیں زیور کے حساب سے تو اس کو قیمت فروخت سمجھ لیں، یہ بھی قیمت فروخت کو ہی فارمولا بنا لیں. اسی طرح جو نارمل جنرل اسٹورز ہوتے ہیں، میڈیکل اسٹورز ہوتے ہیں اور بہت ساری کمپنیاں ہوتی ہیں کہ جس ریٹ پہ انہوں نے خریدا ہوتا ہے ہر چیز کے حساب سے پروفٹ چینج ہو جاتا ہے،
ٹھیک ہے،
کسی میں 2 روپے پروفٹ تو کسی میں 100 روپے پروفٹ، کسی میں 5-5,000 روپے پروفٹ چل رہا ہوتا ہے. تو قیمت فروخت جو مارکیٹ ریٹ کے مطابق چل رہی ہے تو آپ نے اسی کا لحاظ رکھتے ہوئے زکات نکالنی ہوگی، نہ کہ جس ریٹ پہ آپ نے خریدا ہے اسی کو آپ کیلکولیٹ کر کے بیٹھ جائیں،
صحیح.
اب ایک چیز اگر مثال کے طور پہ گاڑی کو اگر لے لیں تو ایک کار اگر مثال کے طور پہ 5 لاکھ میں کسی نے سیکنڈ ہینڈ خریدی ہے لیکن مارکیٹ ریٹ 5,500 روپے اس کا بن رہا ہے تو وہ 5,500 روپے کے حساب سے ہی زکات نکالے گا اپنے اس گاڑی کے جو مال تجارت.
تجارت تو بہت آسانی ہوگی، اور اسی طرح بہت سے لوگ یہ پوچھنا چاہتے ہیں، تو جب وہ اپنے ان زیورات کا بھی حساب کتاب کریں تو آسانی کے ساتھ ان کے، اچھا وزن کا کیا کریں؟ یہ پہلی ایک دب، عام طور پہ گھروں میں رسیدیں تو محفوظ ہوتی ہیں، اور کوئی چیز محفوظ ہونا، لیکن یہ جیولری کی زیورات کی یہ رسیدیں محفوظ ہوتی ہیں، گرام وغیرہ لکھے ہوئے ہوتے ہیں، تو کیا کریں مطلب پورے اس کو وزن کو لے کر؟ آج کل کے دور میں اب سنار کے پاس کون لے کے جائے گا اس طرح؟
تو اس کی ضرورت نہیں ہے،
ٹھیک ہے.
بس آپ اب تو دیکھیں موبائل ہر ایک کے پاس ہے،
صحیح،
تصویریں ہیں، سنار کو ہی اپنے گھر بیٹھے یہ سارے کام ہو سکتے ہیں کہ جو رسید ہے رسید میں سب کچھ لکھا ہوا ہے کہ یہ سونا ہے، کتنے کیرٹ کا ہے، وزن کتنا ہے. اچھا پھر ساتھ ہی ساتھ آپ اس کی پکچر لے لیں،
ٹھیک ہے،
وزن بھی لکھا ہے، موتی نگینے سب ان کے سامنے ہیں، آپ تصویر کھینچ کے، رسید کی تصویر کھینچ کے آپ اس کو بھی کسی سنار جو آپ کے جان پہچان والے ہیں تو ان کو دکھا دیں کہ اتنے تولے زیور کا اس وقت مارکیٹ ریٹ، کسٹمر جب بیچنے آئے گا تو کیا بنے گا، آپ کتنے میں خریدیں گے. تو صرف 1-2 سناروں سے مارکیٹ ریٹ کا صحیح اندازہ نہیں ہوگا، تو جب بھی آدمی بیچنے جاتا ہے اسی ایک ہی کو نہیں بیچتا، وہ پہلے 2-4 آدمیوں سے ریٹ لگاتے ہوئے پھر کسی کو بیچنے کی طرف جاتا ہے. تو آپ 2-4 سنار حضرات جو دوست احباب میں سے ہوں آپ ان کو یہ پکچر بھیج دیں اور اس طریقے سے ان کی طرف سے ریٹ بھی سامنے آ جائے گا. تو سونا لے جانا ضروری نہیں، زیور لے جانا ضروری نہیں، تصویر سے بھی آئیڈیا ہو جائے گا کہ اس کے اندر کتنے نگینے لگے ہیں اور کتنا زیور سونے کی صورت میں اس میں لگا ہوا ہے، وزن آپ کے پاس رسید میں لکھا ہوا ہے، کیرٹ وغیرہ بھی لکھا ہوا ہے، تو اس سے انشاءاللہ زیور کا ریٹ بآسانی آپ کو معلوم ہو جائے گا.
ٹھیک ہے، بڑھتے ہیں ناظرین کے سوالات کی طرف. ہمارے پاس کچھ ویڈیو سوالات بھی موجود ہوتے ہیں، دیکھتے ہیں.
मेरा नाम मोहम्मद रेहान रियाज है और मैं कराची डिफेंस फेज 8 का रिहायश पजीर हूँ। मेरी रहनुमाई की जाए कि अक्सर लोग ट्रैवलिंग पे बाहर जाते हैं गैर ममालिक, तो वो गैर दानिस्ता तौर पे कोई ऐसी चीज खा लेते हैं जिनका उनको पता नहीं होता और उसमें हराम चीज शामिल होती है, तो उसके लिए क्या हुक्म है?
जी,
मुसलमान के लिए ये बात जरूरी है कि जो चीज वो खा रहा है तो उसके हवाले से बिलखसूस जब गैर मुस्लिम कंट्रीज में बंदा जा रहा है तो वहां पे जांच पड़ताल कर ले कि, और आम तौर पे गैर मुस्लिम कंट्रीज के अंदर अगर कोई आपको खाने पीने की अशिया प्रोडक्ट तैयार शुदा मिलती है तो उसका मैन्युफैक्चरिंग वो बाकायदा लिखा हुआ होता है और इसके अंदर कौन कौन से अज्जा हैं वहाँ की, अगर कोई आप कोल्ड ड्रिंक वगैरह देखते हैं जूस वगैरह देखते हैं तो उसमें भी पूरा मैन्युफैक्चरिंग लिखा हुआ है। यहाँ पर अपने पाकिस्तान में भी इस चीज़ का एहतमाम इंतज़ाम होता है कि अज्जाए तरकीबियाँ इसमें क्या क्या चीज़ें डाली गई हैं, तो अगर बिलफर्ज गैर मुस्लिम कंट्रीज में हैं तो वहाँ पे इस चीज़ का ख्याल ज़्यादा रखना होगा कि हमारे पास आने वाली वो चीज़ जिसको अब हमने खाना है उसमें हलाल अज्जा के साथ कहीं कोई हराम चीज़ें शामिल तो नहीं हैं। अलबत्ता हमारे मुस्लिम कंट्रीज़ के अंदर इस चीज़ का बाकायदा ख्याल रखा जाता है, एक मुसलमान जब कोई चीज़ बेच रहा होता है तो उसमें हलाल सर्टिफिकेट वगैरह भी लगा होता है। बिलफर्ज ना भी लगा हो, बहुत सारे ऐसे आइटम होते हैं जिसमें कोई ऐसी चीज़ हमें हलाल का सर्टिफिकेट नज़र नहीं आ रहा होता, लेकिन एक मुसलमान बेच रहा है, एक बिरयानी बेचने वाला है, बीफ बिरयानी बेच रहा है, तो अब हम उससे इस तहकीक में नहीं जाएंगे कि आया इसमें जो बीफ है वो कौन सा है, हलाल है या हराम है, तो इस तहकीक में हमें जाने की ज़रूरत नहीं है। उसका मुसलमान होना ही इस बात की अलामत है कि वो आपको हराम चीज़ नहीं बेच रहा। हाँ, अगर किसी के बारे में जन्ने गालिब हो जाए, यकीन तक की दर्जे की खबरें अगर आ रही हैं तो वो मामला जुदा गाना हो जाता है, लेकिन मुस्लिम कंट्रीज में मुसलमान अगर कोई चीज़ खरीदो फरोख्त के आपको दे रहे हैं तो फिर पूछने की हाजत नहीं है, लेकिन गैर मुस्लिम कंट्रीज में हमें ये बात को मद्देनजर रखना होगा कि इसके अज्जाए तरकीबिया में मैन्युफैक्चरिंग में कोई हराम चीज़ तो शामिल नहीं है। अगर हराम शे उसमें लिखी हुई है, बाज़ औक़ात हराम अशिया के कोड वगैरह भी वाज़े तौर पर होते हैं और उस कोड का मतलब होता ही है कि इसके अंदर मतलब खिंजीर के कोई अज्जा गोश्त वगैरह चीज़ शामिल हैं, तो फिर उन चीज़ों को खाने की इजाज़त नहीं है।
ठीक है, कुछ मैसेज भी शामिल करते हैं। एक तो ये कह रहे हैं कि क्या औरतें ऐसा लॉकेट पहन सकती हैं कि चांदी का ही है और लेकिन उसमें कुछ नाम मुकद्दस नाम नक्शे हैं?
ऐसा लॉकेट है जिसमें अल्लाह तबारक व तआला का नाम लिखा हुआ है तो औरतें उसको इस्तेमाल कर सकती हैं, पहन सकती हैं, लेकिन इस चीज़ का ख्याल रखना होगा कि ऐसे मकामात के जो नजासत वाले मकामात होते हैं जैसे वाशरूम वगैरह, तो उसमें उसको पहनकर ना जाएं, बिलखसूस उस वक्त के जब वो नाम बिल्कुल जाहिर हो रहा हो, जैसे अल्लाह ताला का नाम का लॉकेट बनाकर औरत पहनती है तो फिर इसको वाशरूम वगैरह ऐसी जगहों पे पहनकर ना जाए, जब बच्चों को जब वाश करवाया जा रहा होता है, नजासत दूर की जा रही होती है, तो उस वक्त उसको ना पहने, अगर पहना हुआ है तो उसको अच्छी तरह छुपा लिया जाए।
एक और मैसेज के जरिए ये सवाल पूछा है कि अगर शोहर अपनी बीवी से ही कह दे कि तुम लिख कर बकायदा दो कि रिश्ता तुम खुद ही ख़त्म कर रही हो, और ऐसी सूरत में निकाह नामे के अंदर जो कुछ लिखा हुआ क्या शोहर सब कुछ देगा या सिर्फ हक मेहर देगा? बड़ा मुबम सवाल है, क्या क्या निकाह नामे में लिखा हुआ है पहले तो वो भी वाजे होना चाहिए, क्या ख्याल जमील साहब?
उमूमी तौर पर जो निकाह नामे में एक तो मेहर लिखा होता है,
जी हाँ,
फिर इसके बाद एक कॉलम है अगर कोई खास शराइत हो तो,
जी,
तो वहां पे आके कुछ ना कुछ ऐसी चीजें
अटक जाती हैं
कि अगर शोहर ने तलाक दी तो वो 3 लाख रुपए औरत को देगा या यानी जुर्माना देगा, कभी ये होता है कि वो बिरादरी सिस्टम होता है तो अगर शोहर ने तलाक दी तो उसको 2 लाख रुपए बिरादरी में देने पड़ेंगे, बिरादरी के अंजुमन को देने पड़ेंगे, तो इस तरह की ऐसी शर्तें लगाना ये खिलाफ शरा शर्तें हैं। शोहर के तलाक देने का अमल किसी सूरत में जायज़ भी हो सकता है, किसी सूरत में शोहर का तलाक देने का अंदाज नाजायज़ भी हो सकता है, जैसे 2 तलाक एक साथ देना नाजायज़ है, 3 तलाक एक साथ देना नाजायज़ है, लेकिन वाक़ हो जाएंगी जितनी वो देगा। अब ऐसे बाज़ ख़ानदान वाले बाज़ बिरादरी वाले तलाकों पर बंद बांधते हुए वो जुर्माने की शर्तें लगा देते हैं कि अगर इसने तलाक़ें दी तो ये इतना जुर्माना भरेगा, तो याद रखें इस तरह की खानदान के तौर पे कोई रस्म रवाज हो या बिरादरी की तरफ से हो या लड़की वालों ने ही कोई ऐसी शर्त लगा दी हो तो इस शर्त के मुताबिक शोहर ने अगर तलाक दे दी तो शोहर पर किसी भी किस्म का जुर्माना आयद करना जायज नहीं होगा, शोहर से जुर्माना लेना जायज नहीं होगा, अगर ले लिया तो वो जुर्माना शोहर को वापस करना जरूरी होगा। अब रहा मामला है कि क्या शर्तें लिखी हैं, क्या क्या लिखा है, तो उमूमी एतबार से जो होता है वो मैंने जवाब के अंदर अर्ज किया कि बाद तलाकों के हवाले से शर्तें लगा देते हैं।
हक मेहर तो देना होगा, वो
हक मेहर तो जितना तय किया गया है निकाह के वक्त शोहर ने जितना कबूल किया है,
सही
50,000 रुपए, 1,00,000 रुपए, 2,00,000 रुपए, तो वो तो उसको पूरा पूरा देना होगा।
सही। अच्छा ये भी बड़ा एक मामला था जमील साहब, ये शरायत का भी जो आपस में लिखवाने का कि जिसके अंदर कुछ लड़की वालों की डिमांड होती कुछ लड़के वालों की होती, अब इसमें नाराजगी की कैफियत में कहते हैं नहीं जी कुछ लिखें इसमें कि अगर ये नाराज होकर लड़ाई हुई इनके दरमियान तो इतना महाना खर्च दिया जाएगा, तो अब ये क्या है ये इस तरह की
शर्तें भी बाज जगहों से डिमांड होती है कि ये शर्तें डालें कि अगर लड़की नाराज होकर अपने मेके बैठ जाती है तो इसको 5,000 रुपए या 10,000 रुपए महाना शोहर अदा करेगा। तो देखें सवाल ये है कि औरत का जो नान नफका है शरी एतबार से, औरत का नान नफका जो शोहर पे लाजिम है वो उस सूरत में लाजिम होता है जब औरत अपने शोहर के घर में रह रही हो, जहाँ शोहर उसको रखता है, रिहाइश रखी है, वहाँ वो रह रही होगी तो औरत बिल्कुल नान नफके की मुस्तहिक है, शोहर पर वाजिब है कि औरत के वाजिब ही नान नफका पेश करे, या औरत अपने शोहर की इजाज़त से अपने मेके में रह रही हो, जैसे आमतौर पर ख़वातीन जो हैं वो अपने शोहर की इजाज़त से कुछ दिनों के लिए वो अपने मेके चले जाती हैं, 8-10 दिन, हफ्ता 15 दिन रुक कर फिर वापसी आ जाती हैं, तो इन दिनों में भी शोहर पर लाजिम है कि वो औरत के नान नफके की ज़रूरी चीज़ें फराहम करें। रहा मामला लड़ाई झगड़े की वजह से कि औरत नाहक लड़के अगर अपने मेके बैठी हुई है तो अब औरत के घर वाले उस शर्त को लेके बैठ जाए, देखें भाई औरत 1 महीना हो गया, अब आप 8,000 रुपए दें जो तय हुआ था, अब इसको 6 महीने हो गए तो 6 महीने के हिसाब से इतने इतने कैलकुलेट करके ये बता देते हैं 50-55,000 रुपए हो गए, अब आप इसको अदा करें, ये झगड़े को और मजीद तूल देने वाली बात होती है। तो अव्वला तो इस तरह की शर्तें लगाना कि अगर औरत लड़ाई झगड़े के बाइस नाराज होकर अपने मेके आ गई तो शोहर पे नान नफका लाजिम होगा, ये शर्त लगाना भी किसी भी तौर पर दुरुस्त नहीं है। इसकी तफसीर मैंने अर्ज कर दी है कि औरत अपने मेके में हो जब भी शोहर पे नान नफका लाजिम हो सकता है वो उस वक्त जब शोहर की रिजा मंदी से औरत अपने मेके में आई हो, लेकिन अगर शोहर से नाराज होकर और नाहक तौर पे अगर वो अपने मेके आ गई और शोहर की तरफ से कोई भी ऐसी शरी खराबी नहीं थी जिसके बाइस औरत को मेके आना पड़े और औरत फिर भी झगड़े के बाइस अपने मेके आ चुकी है, तो वो किसी किस्म के 1 रुपये भी नान नफका लेने की हकदार नहीं होती। अच्छा बाद वक़्त शफीक साहब ऐसा भी होता है कि 6 महीने, 8 महीने, साल भर तक नाराजगी रही, बिल आखिर फिर तलाक हो गई।
अब वो कहते पिछला
ये भी। वो फिर 6-8 महीने का पिछला भी वो लगा के डाल देते हैं बिरादरी के तौर पे या किसी भी इदारे की तरफ से आ जाता है कि इतना आपको भरना पड़ेगा। तो याद रखें इस तरह शोहर से मुतालबा करना साबिका गुज़श्ता महीनों का जो लड़ाई झगड़े के बाइस औरत अपनी मर्जी से अपने मेके आके बैठी थी तो 1 रुपये की भी यह हकदार नहीं है, और जो इस तरह शोहर से मुतालबा किया जाता है करवाया जाता है ये तरीका भी जायज नहीं होगा।
और ये जो शरायत होती है मेरा ख्याल है जमील साहब उसको भी ये पहले से चेक करवाया जाए, ये क्या कहते हैं आप इसमें, उन्होंने देखना तो चाहिए ना।
बात वही है शफीक साहब, ये पहले से कैसे चेक कराएं, ये शरायत लगाने वाले आते ही ऐन निकाह
के टाइम, और उसमें बाद का झगड़ा भी हो रहा होता है,
झगड़ा
एक इत्तेफाक हुआ एक जगह तो कह रहे हैं कि ये लिखें जी अगर ये लड़ाई कर इनकी आपस में लड़ाई हुई और ये जुदा हुई तो लड़की वालों की तरफ से डिमांड है कि भाई इतने रुपए देने हैं। अच्छा जी लड़के वाले कह रहे हैं लिख लें एक हमारी भी लिखें, अगर लड़ाई लड़की की वजह से हुई तो फिर नहीं देने। तो मैंने कहा आप नया काजी बैठेगा आपके दरमियान फैसला करने के लिए कि ये लड़ाई हुई कैसे, तो इन दोनों शर्तों से आप दस्तबरदार हो जाएं और इस तरह के मामला आज के दिन, और बिल्कुल सर निकाह का वक्त होता है, अब उस वक्त इस तरह की चीज़ें बाद लोग ले आते हैं कि वो एक जो खुशी का मौका होता है वो भी एक लड़ाई झगड़े की कैफियत की तरफ चला जाता है, तो इन मामलात के अंदर भी एहतियात रखनी चाहिए। मजीद कॉल
प्यारे मुफ्ती साहब, मेरा आपसे आज ये सवाल है, क्या बच्चे बगैर वुजू के मदनी कायदा पढ़ सकते हैं? जवाब इरशाद फरमा दीजिए। जज़ाकल्लाहु खैरा।
आमीन। हसन रजा, माशाल्लाह। जी,
जो नाबालिग बच्चे हैं, इनका कुरान पाक अगर ये बेवुजू इन्होंने हाथ लगा दिया तो ये गुनाहगार नहीं होते। तो मदनी कायदा भी, उसमें भी बाज सख्तियां ऐसी हैं, बाज असबाक ऐसे हैं जिसमें कुरान पाक की बकायदा आयतें मौजूद हैं। तो अदब यही है कि छोटे बच्चे हों, उन्हें भी बावजू मदनी कायदे को हाथ लगाना चाहिए। लेकिन अगर बच्चे मदनी कायदे को बगैर वुजू भी हाथ लगा लेते हैं, या जब वो सबक पढ़ रहे हैं बगैर वुजू अगर उन्होंने सबक पढ़ा है, तो गुनाह तो उन बच्चों पे है ही नहीं। लेकिन अदब यही है कि बच्चे भी मदनी कायदा हो या कुरान पाक में उनके असबाक चल रहे हों, तो उन्हें चाहिए कि बावजू होकर ही अपने असबाक पढ़ें। और वैसे भी बावजू रहना ये एक मुस्तहब अमल है। सरपरस्तों को चाहिए अपने बच्चों को जब मदरसे भेजें, अपनी बच्चियों को जब मदरसे भेजें, बिलखसूस जब इनके सिपारे शुरू हो चुके होते हैं, तो इस वक्त इनको ख़ास कर वुजू करवाएं एहतिमाम से, और फिर इनको वुजू करके फिर मदरसे की तरफ रवाना करें। इससे बच्चों को भी कुरान पाक या दीनी किताबें, इसी तरह मदनी कायदा, इनकी अहमियत का पता चलेगा। और जब ये बालिग होंगे तो पहले से तरबियत याफ्ता होंगे और इंशाअल्लाह कभी भी कुरान पाक को बगैर वुजू नहीं छुएंगे।
सवाल है कि कहते हैं कि क्या अब्बू के कज़न से किसी लड़की का निकाह हो सकता है? चलें इसको मजीद सवाल को थोड़ा सा मैं आगे, बाद का ये समझते हैं कि ये वालिद साहब के कज़न हैं, चाहे वो पुपी जाते हैं, चचा जाते हैं, कोई भी, तो उसको हमारे माशरे में आम तौर पे वैसे ही चाचू कहा जाता है, चचा कह लें या कुछ इस कलिमा से, तो क्या कहेंगे शरी तौर पर इस रिश्ते में क्या है?
शरी एतबार से वालिद के जो कज़न हैं, अगर वालिद के जो कज़न, मिसाल के तौर पर हम इसको ले लें चचा के बेटे, तो अब चचा के बेटे से अपनी बेटी का निकाह करना, तो इस निकाह में शरण कोई हरज नहीं है।
कोई हरज नहीं।
जबकि इन चीज़ों को मजीद देख लिया जाए कि किसी किस्म की हुरमत मुसाहरत ना हो रही हो,
ठीक,
किसी तरह का रजात का दूध का रिश्ता कायम ना हुआ हो। मसलन कभी ऐसा होता है कि चचा जात जो बेटे हैं, यानी चचा चच्ची के जो बेटा है, उसने अगर इस वालिद के वालदा का दूध पी लिया तो ये हो गए रजाई भाई हो गए। तो कज़न का रिश्ता तो अपनी जगह था ही, लेकिन अब रजात वाला रिश्ता भी कायम हो जाता है।
ठीक है,
तो अगर ऐसा दूध वाला रिश्ता भी कायम ना हुआ हो और हुरमत मुसाहरत की भी कोई सूरत ना बनी हो, तो फिर इस रिश्ते में निकाह करने में कोई हर्ज नहीं है कि वालिद के कज़न से बच्ची का निकाह हो सकता है।
इसकी लोग इसको जो चचा कहकर ये टाल देते हैं कि भैया,
इसकी वाज़े मिसाल हजरत खातून जन्नत रज़ी अल्लाह ताला अन्हा का रिश्ता अगर हम देखें, तो हजरत मौला अली, मौला कायनात हजरत सैयदना अली मुर्तज़ा करम अल्लाह ताला वजहुल करीम के साथ यही बनता है जो आप सवाल फरमा रहे हैं कि सरकारे दो आलम सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम और मौला अली रज़ी अल्लाह ताला अन्हों के माबेन जो नस्बी एतबार से रिश्ता बनता है, तो वो कज़न वाला ही रिश्ता बनता है। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम के चचा के बेटे हज़रत मौला अली करमल्लाहु ताला वजहुल करीम हैं, और सरकारे आली वकार सल्लल्लाहु अलैहि वसल्लम ने अपनी साहिबजादी, अपनी लखते जिगर, अपनी चहीती प्यारी साहिबजादी जो खातून जन्नत हैं, उनका निकाह हज़रत अली रज़ी अल्लाह ताला अन्हों से किया। बज़ाहिर देखने में रिश्ता वही है कि वालिद के कज़न जो उर्फ़ आम में चचा के नाम से ताबीर कर देते हैं, लेकिन उम्र अगर बड़ी होती है तो उनको चचा कहा जाता है, वरना उम्र अगर कम होती है तो फिर लफ्ज़ चचा का इतलाक वहाँ पे आम तौर पे बोलने में नहीं आता जब उम्र करीब करीब हों।
जी जी।
तो फिर ऐसी सूरत में अव्वलन उम्र अगर बड़ी हो या उम्र हम उम्र हो, तो इस रिश्ते में निकाह करने में कोई हरज नहीं है।
ठीक है, मजीद सवाल।
मेरा नाम मोहम्मद हमाद रजा है और मैं DHA का रिहायशी हूँ। मौसी साहब की बारगाह में मेरा ये सवाल है कि अक्सर लोगों की ये कंसेप्शन होती है कि 15 शाबान शबे बारात को मरहूमीन की रूहें उनके घरों पर आती हैं, और इस दिन हमें क्या ऐसे आमाल अपनाने चाहिए कि जिससे हमारी इस्लाह हो सके? जज़ाकल्लाह खैरा।
ठीक है जी।
बाज़ अय्याम ऐसे हैं, बाज़ तारीखें, बाज़ रातें ایسی ہیں کہ جن میں مرحومین مسلمانوں کی قبریں اپنے گھر والوں کے پاس آ جاتی ہیں، اپنے گھر کے باہر کھڑی ہوتی ہیں اور وہ اس بات کا انتظار کر رہی ہوتی ہیں کہ ہمارے گھر والے ہمارے لیے کوئی ایصال ثواب کرتے ہیں یا نہیں۔ اگر انہیں ایصال ثواب کیا جا رہا ہوتا ہے تو خوشی خوشی پھر وہ ارواح اپنے اپنے قبور کی طرف پلٹتی ہیں، اور اگر ایصال ثواب نہیں کیا تو ایک حسرت لیے وہ پلٹ رہی ہوتی ہے۔ کبھی ایسا ہوتا ہے کہ قبروں میں ہی ان کی ارواحیں ہوتی ہیں، اور قبرستان میں بعض ارواح بڑی خوش ہوتی ہیں اور بعض غمگین ہوتی ہیں، تو جن کے گھر والوں کی طرف سے انہیں ایصال ثواب پہنچا ہوتا ہے وہ ارواحیں خوش ہوتی ہیں، اور جن کے گھر والوں کی طرف سے ایصال ثواب نہیں پہنچا ہوتا تو وہ غمگین ہوتی ہیں۔ امام اہل سنت اعلی حضرت رحمۃ اللہ تعالی علیہ نے ایک رسالہ اتیان الارواح، یہ اس نام کا ایک رسالہ آپ نے تحریر فرمایا جس میں روحوں کا اپنے گھروں کی طرف آنے کا ذکر موجود ہے، اور یہ رسالہ فتاوی رضویہ شریف کی جدید فتاوی رضویہ کے 9ویں جلد کے اندر موجود ہے۔ تو تفصیلاً دلائل کے ساتھ آپ کو وہاں سے احادیث، روایات، بزرگان دین کے اقوال سے اس بات کا ثبوت ملے گا۔ اب ہمیں کیا کرنا چاہیے؟
جی،
15 شعبان المعظم بھی ان راتوں میں سے ہے جس میں ارواح مسلمین اپنے گھروں کی طرف آتی ہیں، تو لہذا اب ہمیں یہ کرنا چاہیے کہ جب کوئی آتا ہے ہمارے گھر میں مہمان جو زندہ ہوتا ہے تو ہم اس کے لیے اہتمام کرتے ہیں، آؤ بھگت کرتے ہیں، کھانے پینے کا اہتمام کرتے ہیں۔ اب یہ جو ارواحیں ہیں یہ کھانے پینے کی محتاج نہیں ہیں،
ٹھیک،
ان کو جو چیز چاہیے وہ ہے ایصال ثواب، وہ ہے زندہ لوگوں کی طرف سے ان کے لیے دعائے مغفرت۔ تو اپنے مرحومین کے لیے قرآن پاک کی تلاوت کر لیں، درود شریف پڑھ لیں، نوافل کا اہتمام کر لیں، کلمہ شریف کے ورد کا اہتمام کر لیں، بالخصوص 70,000 مرتبہ کلمہ شریف لا الہ الا اللہ محمد رسول اللہ، چاہے تو یہ پورا پڑھ لیں یا لا الہ الا اللہ یہ پڑھ لیں، 70,000 مرتبہ اگر کوئی کلمہ پڑھتا ہے، جس مسلمان کے لیے 70,000 مرتبہ یہ کلمہ پڑھ کر اس کے لیے دعائے مغفرت کی جاتی ہے تو اس شخص کی مغفرت کر دی جاتی ہے۔ تو اپنے اپنے ارواح مسلمین کے لیے، والدین جن کے انتقال کر گئے، دادا دادی، یا کسی کا بیٹا، کسی کی بیٹی، کسی کے شوہر، کسی کی اہلیہ انتقال کر گئیں، تو جو زندہ ہیں انہیں چاہیے کہ ایصال ثواب کا اہتمام کریں۔ ان میں سے ایک طریقہ 70,000 مرتبہ کلمہ شریف ہے۔ اب یہ اگر بالفرض 15 شعبان تک پورا ہو سکے تو یہ کر لیں، اکیلے کرنا چاہیں تو اکیلے کر لیں، فیملی ممبرز میں اس کی کاؤنٹنگ تقسیم کر دیں گے، 5,000 آپ پڑھیں، 5,000 آپ پڑھیں، اس طرح 15 شعبان سے پہلے ہم یہ 70,000 مرتبہ پڑھ لیں۔ تو اگر بالفرض 15 شعبان تک نہ بھی پڑھ پائے تو اس کو آپ جب چاہیں پڑھ سکتے ہیں، تو ایصال ثواب کے لیے کوئی وقت مقرر نہیں ہے۔ تو ہمیں اپنے مرحومین کی ارواحوں کا جب ہمارے گھروں کی طرف ان کا پلٹنا ہو تو جب ہمارے گھروں سے یہ جا رہی ہوں تو ایصال ثواب کی ایک انبار لے کر خوشی خوشی اپنی قبروں کی طرف جائیں، یہ زیادہ
ہے۔ اور اگر یہ ایک متعین وظیفہ نہ بھی پڑھ سکے تو کوئی بھی نیکی کر کے ان کو ایصال ثواب کریں، صدقہ کریں ان کی طرف سے، کسی کی مالی طور پر مدد کر دیں اور اس کا ثواب ان تک پہنچائیں۔ اسی طرح جمیل صاحب، ظاہر ہے قبرستان بھی جاتے ہیں، ایک معمول ہے، اور خود نبی صلی اللہ علیہ وسلم کی حدیث پاک میں بھی اس کا تذکرہ موجود ہے کہ آپ 15 شعبان کو جنت البقیع قبرستان میں آپ تشریف لے گئے تھے۔ اب قبرستان جب جاتے ہیں تو وہاں پہ بھی پھول پھتیاں وغیرہ، ان سے بھی کچھ ان روحوں کو، مرحومین کو سکون ملتا ہے؟
بالکل، نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا اپنا عمل ثابت ہے اور بکثرت احادیث کریمہ میں موجود ہے، بلکہ بخاری شریف میں بھی اگر دیکھا جائے تو 6-7 مقامات پہ خود یہ حدیث مبارکہ موجود ہے، جس میں نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے دو قبروں کے پاس سے جب آپ کا گزر ہوا تو آپ کی جو نگاہ نبوت ہے وہ بہت کچھ دیکھ لیتی ہے، تو آپ صلی اللہ تعالیٰ علیہ وسلم نے مشاہدہ فرمایا کہ ان دو قبروں میں رہنے والے مسلمانوں پر عذاب ہو رہا ہے، اور اس کے سبب کو بھی آپ صلی اللہ تعالیٰ علیہ وسلم نے جان لیا کہ ایک پیشاب کی چھینٹوں سے نہیں بچتا تھا اور دوسرا وہ چغلی، غیبت وغیرہ کیا کرتا تھا۔ تو پھر آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے دو شاخیں لیں، یا ایک شاخ لے کے اس کے دو ٹکڑے کیے اور اس کو دونوں کی قبروں پہ رکھ دیا۔ جب صحابہ کرام علیہم رضوان نے اس کا سبب دریافت کیا کہ یہ عمل کیوں کیا، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب تک یہ خشک نہیں ہوں گی اس وقت تک ان بندوں کے عذاب میں تخفیف کر دی جائے گی۔ تو اس حدیث مبارکہ کی روح سے شارحین حدیث نے یہ نقطہ بیان فرمایا کہ ہر تر چیز وہ چونکہ ذکر اللہ کرتی ہے تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے شاخ رکھی وہ تر تھی, تو ایسی پھول یہ بھی تر ہیں, تو اس طرح کوئی بھی تر چیز اگر ہم یعنی پھول پتیاں اگر قبر مسلم پہ ڈالتے ہیں تو اس سے میت کو بھی عذاب میں تخفیف ہوگی. اور یہ آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی کوئی ایسی خصوصیت نہیں تھی کہ یہ حضور نے کیا تو عذاب میں تخفیف ہوگی. شارحین حدیث نے اس میں عموم بیان کیا ہے, صحابہ کرام علیہم رضوان بھی یہ کام کرتے آئے ہیں, وصیتیں کرتے آئے ہیں کہ جب ہم انتقال ہو جائے تو ہماری قبروں پر بھی اس طرح شاخیں رکھ دیا کرنا.
واہ ماشاء اللہ. اور مفتی احمد یار خان امیر رحمۃ اللہ تعالی نے لکھا کہ قبر والوں کو وہ جو تسبیح ہے اس سے انسیت ملتی ہے, تو ساتھ ایک اور بڑی پیاری بات لکھی کہ جب اس تر شاخ سے اور تر پھول کی پتیوں کے ذکر سے اس کو انسیت ملتی گئے تو بندہ مومن جب قبر کے پاس بیٹھ کر ذکر کرے گا اس سے کتنا سکون ملے گا, اس سے کتنی انسیت ان قبر والوں کو وہ ملے گی. تو وہاں ضرور جائیے, قبرستان بھی جائیے, لیکن ساتھ ساتھ وہاں بیٹھ کر کچھ آپ قرآن پاک کی تلاوت ہو, کچھ ذکر و اذکار ہو, درود پاک پڑھیے, اس طرح کی کچھ ایکٹیویٹی یہ رکھنی چاہیے. کیونکہ ہمارے عام طور پر جاتے ہوئے وہ یہ کہتے ہیں کہ بھائی موم بتیوں کا بنڈل پکڑ لیں اور اگربتیاں لے لیں, موم بتیاں لے لیں اور وہاں جا کر پانی کا, یہ تین کام تقریباً لوگوں نے
رکھے ہوئے ہوتے ہیں.
جی
تقسیم کیے ہوئے ہوتے,
تقسیم کا یہ کام, یہ کام آپ نے کرنا, یہ میں نے, یہ اچھا جو کام کرنا ہے بس وقت وہ کوئی بھی نہیں کر رہا. تو ٹھیک ہے, اگر موم بتیاں وغیرہ روشنی کی ضرورت ہے تو آپ وہ بھی بالکل کہیں آپ قبر سے ہٹ کر اس کو بھی لگا دیجئے. اگر وہاں بیٹھ کر پڑھنے والے ہیں آپ ان کو خوشبو دینے کی نیت سے یہ اگربتیاں ہیں تو وہ بھی قبر سے ہٹ کر کہیں آپ لگا دیں تو اگربتیاں بھی ٹھیک ہے. قبر کی مٹی اگر منتشر ہو رہی ہے, ایسی پھیلی ہوئی ہے, تو اس کو جمانے کے لیے آپ کچھ پانی کا چھڑکاؤ کر کے وہ مٹی بھی جما دیجئے, لیکن ساتھ ساتھ آپ ذکر و درود سے بالکل غافل نہ ہوں, وہاں جا کر کچھ پڑھنا بھی چاہیے. جو پڑھیں گے انشاءاللہ آپ کے مرحومین کو اس میں سکون ملے گا. جمیل صاحب ایک سوال ہے میسج میں, وہ کہتے ہیں کہ باوضو درود پاک یہ باوضو ہی پڑھنا چاہیے یا اس کے لیے کوئی وقت مقرر ہے یا کسی بھی وقت پڑھ سکتے ہیں, ہونا کیا چاہیے؟
درود شریف ایک ایسی عبادت ہے جسے اللہ تبارک و تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے کسی وقت کے ساتھ مخصوص نہیں کیا, کسی حالت کے ساتھ مخصوص نہیں کیا, کسی مقام کے ساتھ مخصوص نہیں کیا. صلو علیہ وسلم تسلیما, یہ اللہ تبارک و تعالی کی طرف سے درود کا حکم, سلام کا حکم, یہ ہر طرح کی قید سے, ہر طرح کی تخصیص سے خالی ہے. جس طرح چاہیں ہم پڑھ سکتے ہیں, البتہ جتنا اہتمام کر کے پڑھیں گے اتنا اچھا ہوگا. باوضو پڑھیں گے تو بے وضو پڑھنے کے مقابلے میں باوضو پڑھنا اچھا ہوگا, گھر کے مقابلے میں مسجد میں پڑھیں گے, کسی مقدس مقام پہ پڑھیں گے تو اور زیادہ ثواب ملے گا. عام اوقات کے مقابلے میں خاص اوقات میں درود شریف پڑھیں گے تو ثواب زیادہ ہوگا. جیسے ماہ رمضان میں نیکیوں کا ثواب بڑھا دیا جاتا ہے, عام دنوں کے مقابلے میں جمعۃ المبارک میں نیکیوں کا ثواب بڑھا دیا جاتا ہے. تو یہ ان مواقع کا, ان اوقات کا, ان مقامات کا لحاظ رکھیں گے تو ثواب بڑھے گا. لیکن اگر کوئی گھر پہ پڑھتا ہے تو بھی ٹھیک, بے وضو پڑھتا ہے تو بھی جائز ہے, لیکن جتنا ادب احترام کے ساتھ بارگاہ رسالت صلی اللہ علیہ وسلم میں درود پڑھیں گے اتنا ہی فائدہ ہوگا, جتنی کثرت سے پڑھیں گے اتنا ہی فائدہ ہوگا.
ماشاءاللہ, جتنی یکسوئی کے ساتھ بھی اور بطور خاص توجہ کر کے پڑھیں گے اور سیگے بدل بدل کر. جمیل صاحب بات جو بزرگوں کی طرف سے یہ منقول ہے نا کہ کئی درود پاک ہوتے ہیں, تو اب اس کی ایک حکمت یہ بھی بیان کی گئی کہ اس میں جتنے آدمی سیگے بدلتا ہے تو اس کی اتنی زیادہ توجہ رہتی ہے. نماز کے اندر بھی اگر ایک ہی صورت پڑھیں, ایک ہی صورت پڑھیں تو پھر آدمی کی ایک طرح کی توجہ, جیسے بعد نا اپنی نماز پڑھنی ہے تو ولد ضالین کے بعد سورہ اخلاص قل ہو اللہ احد, یعنی زبان پر وہ ایک ایسی
چڑھ گئی,
تو چڑھ گئی ہے تو مطلب فوراً وہ زبان سے کلمات نکل آئیں گے. لیکن اگر صورت بدل بدل کر پڑھتے ہیں تو نماز کی طرف توجہ اتنی زیادہ رہتی,
نماز کی طرف توجہ بھی رہے گی, رکعتیں بھی کم بھولیں گے.
تو اس لیے درود پاک بھی مختلف سیگوں سے پڑھیں گے تو آپ کو خود بھی لطف آئے گا اور توجہ بھی بطور خاص درود شریف کی طرف یہ رہے گی اور تصور کے اندر پیارے نبی صلی اللہ علیہ وسلم کی بارگاہ میں گویا کہ اپنے آپ کو حاضر کر کے کہ میں حضور علیہ الصلوۃ والسلام کی بارگاہ میں یہ درود پاک پیش کر رہا ہوں, اس کی بہت برکات ہیں. اللہ پاک یہ برکات مجھے آپ کو نصیب فرمائے اور کثرت سے ذکر و درود اور بالخصوص اس ماہ مبارک میں پکی سچی اپنے گناہوں سے توبہ کرنے کے بھی اللہ ہم سب کو توفیق عطا فرمائے. اللہ پاک ہم سب کے ظاہر باطن کی اصلاح فرمائے اور نیکی کے کام کرنے کی توفیق عطا فرمائے. آمین بجاہ نبی صلی اللہ علیہ وسلم.
جانے مسائل دو علماء سے پوچھیں یہ حکمیں